وَلَقَدْ صَرَّفْنَاهُ بَيْنَهُمْ لِيَذَّكَّرُوا، اور ہم نے اس کو گردش میں رکھا ہوا ہے ان کے مابین تاکہ لوگ اس سے نصیحت حاصل کریں۔ کتنے لوگ ہیں غور کرتے ہیں اس یونیورسل سائیکل پہ؟ اور یہ جو لفظ ہے نا اناسیہ، یہ انسیش کی جمع ہے، انسان کا لفظ بھی اسی سے۔ چلیں، موسم کی باتیں ہو رہی ہیں، ہم موسم کے بارے میں کیا کمنٹ دیتے ہیں؟ جتنا مجھے ان سسٹرز پہ غصہ آتا ہے، کم لوگوں پہ آتا ہے جو موسم کو برا کہتے ہیں۔ جھٹ پٹک کر کے منہ سے بولتے ہیں موسم بڑا گندا ہے، موسم بڑا ایسا ہے، گلے شکوے، موسم پہ تنقید۔ پوچھتے بھی ضرور ہے موسم، اور کمنٹ بھی ضرور دیتے ہیں۔ عادت ہو گئی ہے نا اللہ کے فیصلوں پر تنقید کرنے کی، اعتراض کرنے کی، نہ شکریوں کی۔ یاد رکھیے کہ شکوہ شکر کو کھا جاتا ہے۔ جیسا موسم ہے، گرمی ہے یا سردی ہے یا بارش ہے، کوئی پوچھے موسم کے کہیں الحمدللہ، کبھی بھی موسم کا شکوہ نہ کہیں۔ بیکار کی باتیں، بدلتے موسموں کے ساتھ خود نہیں بدلتے بلکہ اسی سے فائدہ اٹھاتے ہیں۔ جو چیز ہمارے بس میں نہیں ہے، ہم اس کے اوپر قابو کیسے پا سکتے ہیں؟ اللہ سبحانہ وتعالیٰ کہتے ہیں کہ یہ غور کرنے کی چیز ہے۔ یذکروا، کیسے سمندر کے بخارات سے بادل بننا، اربوں ٹن پانی ہواؤں کے دوش پر ہزاروں میل کے فاصلے سے طے کرتے ہوئے علاقوں میں بارش بن کے برستا ہے، ندی نالے، دریاؤں کے سلسلے، انسان کی آبادیوں سے میلوں دور آپ دیکھیے گلیشیئر کی صورت میں پانی کے کبھی نہ ختم ہونے والے ذخائر ہیں۔ آپ کہہ سکتے ہیں یہ اوور ہیڈ ٹینکس ہیں، پھر یہ پگھل پگھل کر ایک تسلسل سے انسانیت کو پانی دیتے ہیں جب بارشیں نہیں ہوتی۔ اللہ کی نشانی ہے۔ لیکن فاب اکثر الناس الا کفورا، لیکن اکثر لوگ کفران نعمت ہی کرتے ہیں۔ اس آیت کے نیچے نا الناس کے نیچے محاسبہ لکھے، مجھے جو نعمتیں اللہ نے دی ہیں کیا میں اس کی نہ شکری ہوں؟ اور نہ شکری اب آپ کو میرا نہیں خیال کے بتانے کی ضرورت ہے، دل سے بھی ہوتی ہے، زبان سے بھی ہوتی ہے، اور عمل سے تو بہت ہی شدید ہوتی ہے۔ آپ یہاں دو تین لائنیں چھوڑ دیں اپنے نوٹس میں، بعد میں اس پہ بیٹھ کر اپنی نعمتوں کے نام لکھیے، کم از کم پانچ نعمتیں، اور اس کے ساتھ آپ کا رویہ۔ اب آپ اپنی پسند کی لکھ لیں تو اور بات ہے، لیکن وہ نعمتیں بھی لکھیں جس کو ہم نعمت سمجھتے بھی نہیں ہیں۔ اور یہاں کس کی طرف اشارہ ہے آپ کو پتا ہے؟ سبق کے شروع میں کیا بات آئی تھی، وَإِذَا رَأَوْكَ اتَّخَذُوا، اے نبی آپ کا مذاق اڑاتے ہیں، یا نعمت رسول ہے، یہ مکہ والے، اللہ نے ان کو نعمت دی، کیسی بارش برسی ان پر وحی کی، اس نبی نے کیا نہیں کیا ان کے لیے، کیسے در در پھرا، لیکن یہ نہ شکری کرتے ہیں، تو ان کو بتا دو کیا۔ اب آیت 51 اور 52 بالکل کلائمیکس ہے ان آیتوں کا، کہ وَلَوْ شِئْنَا لَبَعَثْنَا فِي كُلِّ قَرْيَةٍ نَذِيرًا، اور اگر ہم چاہتے تو ہم ہر بستی کے اندر ایک نذیر بھیج دیتے۔ یہ جو پیچھے آپ نے پڑھا تھا، وہ کہتے تھے ہمارے پاس خود فرشتہ آئے، بالکل 19ویں پارے کے شروع میں، اس کا جواب ہے کہ اگر اللہ نے ایک نبی بہت طرف بھیجا تو اللہ ہر بستی ہر گلی کوچے میں ایک الگ رسول بھی بھیج دیتا۔ سورۃ رعد آیت 7 میں بھی آتا ہے ولی کلی قوم ہاد، ہر قوم کی طرف ایک ہادی بھیجا جاتا ہے۔ لیکن اللہ کی ذات کیا ہے کہ وہ بڑے بڑے شہروں میں نبیوں کو بھیجتا ہے۔ سورۃ قصص آیت 59 میں بھی یہی قانون اور رسول بتایا کہ وما کان ربک مہلک القرى حتی یبعث فی امہا رسولا، آپ کا رب بستیوں کو ہلاک کرنے والا نہ تھا جب تک کہ وہ ان کی مرکزی بڑی بستیوں میں کوئی رسول نہ بھیجتا۔ مطلب کیا ہے کہ یہ نبی آپ کے پاس آیا ہے، آپ کو اسی کو ماننا پڑے گا۔ یہ تو دعوے کرتے ہو نا کہ فرشتہ ہمارے پاس آئے یا رب ہی ہمیں دکھ جائے، پچھلا سبق یاد کر لیں، تو یہ دعویٰ جھوٹا ہے۔ اللہ نے نبی کو بھیجنا تھا، بھیج دیا۔ ان کے رویوں کا ذکر کر کے اب اپنے نبی کو اللہ تعالیٰ کہتے ہیں فلا تطیع الکافرین۔ اب آپ کی خاص توجہ چاہیے ورنہ آپ آؤٹ آف ٹیکسٹ بات سمجھ نہیں سکیں گے۔ فلا تطیع الکافرین، تو اے نبی آپ ان کفار کا کہنا بالکل نہ مانیں۔ یہ کن کفار کی بات ہے جن کا تذکرہ پیچھے ہو رہا ہے؟ یہاں اطاعت حکم کی تعمیل کے مفہوم میں نہیں آ رہا، بلکہ آپ کو سمجھنا پڑے گا کہ کفار کی کس بات کا اللہ کے نبی نہ مانے۔ آپ کو مجھے ایک چھوٹی سی ڈبکی لگانی پڑے گی ان حالات میں جہاں یہ آیت نازل ہو رہی تھی اللہ کے نبی کو، جو حالات درپیش تھے۔ مکہ کی فضا انتہائی کشیدہ، آپ مکہ کو اپنا گھر لکھ لیں، خاندان لکھ لیں، دوستیں لکھ لیں، کشیدگی، سب کی تیوریاں چڑھی ہوئی ہیں، اللہ کے نبی پر ہر طرف سے شدید دباؤ۔ پھر تیسری بات، اکثر لوگ آپ کو مشورہ دیتے تھے और बार बार समझाते थे कि ये जो आपने अपनी कौम से दुश्मनी मोल ले ली है ना दीन का काम शुरू करके, ये कोई हिकमत की बात नहीं है। कबीलों में फूट पड़ रही है, भाई भाई से लड़ रहे हैं, कट रहे हैं, औलादे माँ बाप से जुदा हो रही हैं, देखें कबीले की बनी बनाई साख बर्बाद हो रही है। और अल्लाह के नबी को डराते थे, थोड़ी सी तो अपने अंदर लचक पैदा करें, बड़े नतायज भयानक होंगे, आप तन्हा रह जाएंगे। चलें आप कुछ ना करें, ठीक है ठीक है, बस थोड़ी सी सॉफ्टनेस पैदा कर लें, इलास्टिसिटी ले आएं, लचक ले आएं, कोई सुलह सफाई की सूरत ले आएं कि हालात बेहतर हो जाएं, अल्लाह भी साथ ही रहे, बुत भी साथ ही रहे, ख्वाहिश का बुत भी साथ रहे। इसी कश्मकश में एक ऐसा मरहला आया कि वलीद बिन मुगीरा समेत कुरैश के बाद बड़े बड़े लीडर जो ये चाहते थे कि हम अल्लाह के नबी की कुछ बातें मानते हैं, शर्त यह कि आप भी कुछ बातें हमारी माने, जिसको आप कह सकते हैं कि बीइंग मॉडरेट, बीच की कोई राह निकल जाए और ये जो क्लूजन हो रहे हैं ना और फ्रिक्शन है तसादम, ये खत्म हो जाए। और वो अबू तालिब के पास आ गए थे कि अबू तालिब अपने भतीजे को समझाओ ये क्या चाहता है। सुना होगा ना मारूफ वाक्या, दौलत चाहता है, हुसन चाहता है, शादी चाहता है, इस तरह की बातें करके वो अल्लाह के नबी के पास आ गए। इसके बावजूद नबी सल्लल्लाहु अलैहि वसल्लम अपनी बात पे जमे रहे। ईमान वालों पे जिंदगी तंग हो रही थी, आपके ऊपर शदीद प्रेशर था, जिसको आप सोशल प्रेशर कह सकते हैं, इकोनॉमिकल प्रेशर कह सकते हैं, पीयर प्रेशर कह सकते हैं। सूरत बनी इसराइल की आयत नंबर 73 और 74 में भी हम इसके बारे में पढ़ चुके हैं कि वह इनकादु लयफ्तिनूनकानिल्लज़ीयौहैना इलैक, ए नबी ये लोग तो तुले हुए हैं कि आपको फितने में डालकर उस चीज से बिचला दें जो हमने आपकी तरफ वही की है, ताकि आप कुछ तो अपनी तरफ से घड़कर हमारी तरफ मंसूब कर दें, और अगर ऐसा होता तो ये लोग आपको अपना गहरा दोस्त बना लेते। यानी अगर आप इनकी मर्जी का दीन फ्लेक्सिबल कर लेते, सूद जायज कर देते और बाकी पाबंदियां हटा देते, ये आपको बहुत गहरा दोस्त बनाते, और अगर हमने आपको साबित कदम ना रखा होता तो ऐन मुमकिन था कि आप इनकी तरफ कुछ ना कुछ माइल तो हो जाते। अब उस बातों को सुनिए, मक्का का माहौल है, सूरत मक्की है, और हुक्म क्या है इस इतनी सख्त तमहीद के बाद कि वजाहिद हुम बिही जिहादन कबीरा, और आप इनके साथ जिहाद करें इस कुरान के जरिए से बड़ा जिहाद। ये है हमारे आज के सबक की थीम आयत। मक्की सूरत में जिहाद का लफ्ज आता है तो हैरत होती है, क्योंकि सीरत पढ़ें तो अमली तौर पे पता चलता है कि पूरे 13 साल में कहीं तलवार नहीं उठी। पीछे सूरत निसा में आप पढ़ चुके हैं कुफ्फू अईदियकुम, जब वो कहते थे कि हम भी अल्लाह के नबी जरा इनको जवाब दें, तो अल्लाह के नबी ने फरमाया कि नहीं, अभी हाथ रोके रखो, अभी तुम्हारी तैयारी नहीं, दिस एंड दैट। तो फिर यहां जाहिद हुम बिही से क्या मुराद है, तुम उलमा का इत्तेफाक है इस पर कि यहां बिही से ही की ज़मीर कुरान की तरफ है। और आज अगर इसको मैं आपको समझा पाई, अल्लाह से दुआ करें, तो मेरा ख्याल है कि हम एक रिवायती दीनदारी के खौल से तो निकल ही आएंगे, या तो फिर इधर तो या फिर उधर, दैट्स इट। इस वक्त हम मुसलमान दो चीजों में पड़े हुए, हमें खुद ही नहीं पता कि कुरान क्यों पढ़े, इस्लाम हमसे क्या चाहता है, अल्लाह हमसे क्या मांगता है। तो आप देखिए कि इस मुश्किल हालात में जिहाद बिल सैफ नहीं, जिहाद बिल कुरान की दावत दी जा रही है। और वल्ला ही आज 1436 साल हो गए, आज दोबारा हमारी सोसाइटी को इसी जिहाद की ज़रूरत है। पहली बात इस पर बताऊँ कि अल्लाह ने तौफीक दी, जिहाद बिल कुरान के मौजू पे मैंने 2 दफ़ा काफ़ी डिटेल से और छोटा छोटा तो मैंने इस मौजू को कई दफ़ा डिस्कस किया। अगर अब मैं वो सब कुछ यहाँ दोहराऊंगी तो फिर हम इससे आगे नहीं जा सकेंगे। एक ऐसी गहरी सोच इस एक आयत से मिलती है कि आज के दौर में जो करने का जिहाद है वो इस कुरान को आम करना है। लेकिन याद रखिए कि आज के दौर में जितनी इस मौजू पे बात करने की ज़रूरत है उतनी नहीं। मैंने आपके इस मौजू के लिए इतना दोबारा फिर पढ़ा सहाबा को, अल्लाह के नबी को, आज मैं उस पर थोड़ी सी बात करना चाहूँगी कि आज हम कुरान को आम कैसे करें। उसमें तो आप सुनेंगे, खुलासा मैं कर देती हूँ उसका भी, ताकि आपको जब सुने तो उसमें मज़ीद डिटेल्स मिलें। कि आप देखिए कि जिहाद कहते हैं कश्मकश को, कोई आपको रोक रहा है और आप उसके आगे अपने आप को पेश करते हैं, ठीक है। तो जब भी आप किसी सोसाइटी में निकलेंगे तो आपको 2 किस्म के जिहाद करने पड़ते हैं। نمبر ایک خود سے اور دوسرا معاشرے سے. آپ کہہ سکتے ہیں کہ ایک انفرادی جہاد ہے انڈیویجول لیول پہ. انڈیویجول لیول پہ جو جہاد ہے نا, اس کے راستے کی تین رکاوٹیں. نمبر ایک, ارائیت من اتخذ الہہ ہواہ, خواہش نفس. میرا نفس میرے راستے کی سب سے بڑی رکاوٹ ہے, اس کے ساتھ مخالفت کرنی پڑتی ہے انسان کو. پھر اس کے بعد دوسری جو رکاوٹ ہے نا, وہ معاشرہ, برادری, خاندان. ہم جب اپنی کوشش کرنے لگتے ہیں, اللہ کا بندہ بنانے لگتے ہیں نا, تو اس راستے کی رکاوٹیں یہی آنے لگتی ہیں. پھر اسی طرح آپ دیکھیے کہ جب انسان نفس کی رکاوٹیں دور کرتا ہے, معاشرے سے ٹکر لیتا ہے, تو اس کے بعد پھر اس کو اس طرح سے دوسروں کی مخالفت سہنی پڑتی ہے کہ جس کو سہے بغیر آپ کبھی بھی آگے بڑھ نہیں سکتے. خلاصہ, سب سے پہلے خود کو اللہ کا بندہ بنائیں, اور خود کو اللہ کا بندہ بنانے کے لیے قرآن سے باندھنا ہے. واعتصموا بحبل اللہ جميعا. سب سے پہلی مشکل راستے کا روڑا نفس ہے, خود کو قرآن سے باندھے. نفس امارہ کی فریبیوں سے خود کو نکالنا ہے, اور دن میں پانچ بار اس کی مشق کرائی جاتی ہے, یا کا نعبد و یا کا نستعین. اللہ کے نبی نے فرمایا, ایک ضعیف روایت ہے, کہ اپنی خواہشات سے ایسے ہی جہاد کرو جیسے دشمن سے جہاد کرتے ہو. کٹ ڈاؤن کریں ان چیزوں کو. ایک دفعہ آپ سے کسی نے پوچھا کہ اللہ کے نبی کون سا جہاد افضل ہے, تو آپ نے فرمایا کہ تو اپنے نفس کے ساتھ جہاد کر کہ اسے اللہ کی اطاعت میں دے دے. تو سب سے بڑی وہ اندر کی رکاوٹ دور ہو گئی تو ختم. ٹھیک ہے, سیلف ورشپ سے نکلنا ہے. ٹھیک ہے, پھر اس کے اندر سے نکلنا ہے, اپنی طبیعت سے غصہ شہوت نکالنی ہے. جب یہ جہاد آپ کا پورا ہو گیا نا, نیند سے غالب آ گئے, باقی چیزوں سے اوپر آ گئے, تو پھر دوسرا جہاد ہے جس کو آپ اجتماعی جہاد کہیں گے. معاشرے کو, وقت کے معاشرے میں اللہ کے نبی نے جس چیز کے ذریعے سے جہاد کیا تھا نا, واللہ ہی وہ قرآن تھا. اس لیکچر میں آپ سنیں گے انشاءاللہ, پانچ قسم کے محاذ ہیں جس پہ آج مسلمانوں کو لڑنا ہے. دوسرے لفظوں میں آپ کہہ لیں کہ آپ یہ قرآن پڑھ کے نکلیں گی سوسائٹی میں. اب اس قرآن کے بعد آپ کو جو چیلنجز درپیش ہوں گے نا, اس میں انفرادی طور پہ نہیں اجتماعی پہ, ایک تو آپ کو جاہلیت ملے گی پرانے دور کی ان پڑھ لوگوں کی طرف سے, شرک, بت پرستی, قبر پرستی, اور جو کچھ بھی ہے شخصیت پرستی. آسان سا اس کا حل ہے, لفظی ترجمہ قرآن کا عام کر دیں, لوگوں کو قرآن سمجھا دیں. ہم جب بھی قرآن لے کر ہاتھ میں نکلیں گے نا, تو سوسائٹی کا ایک بڑا طبقہ, کیونکہ آپ کو پتہ ہے کہ غریب لوگوں کے بچے بھی زیادہ ہوتے ہیں ماشاءاللہ, ان پڑھ لوگوں کے گھروں میں کثرت زیادہ ہوتی ہے, ایسے لوگوں کا صرف ایک پرابلم ہے, شرک. اور شرک کی دو قسمیں کہہ لیں, ایک شفاعت باطلہ, فلاں بزرگ ہماری سفارش کر دیں گے, فلاں بابا جی کا پلو پکڑ لو, فلاں کا پکڑ لو, پیر بخشوا لیں گے, آج تمہاری حکومت کی سرپرستی حاصل ہے ایسی قبروں کو اور ایسے مزاروں اور ایسے عرصوں کو. ٹھیک ہے, اور دوسرا یہ ہے کہ نبی صلی اللہ علیہ وسلم کی سفارش. بس آپ ان کے ساتھ ایک کام کریں اس وقت. دیکھیے جو میں اب آپ کو بات بتانے لگی ہوں نا, اس پہ ہم بات کریں گے تھوڑی, کیونکہ آج ہی کی آیتوں میں آگے پھر ایک آیت آنے والی ہے کہ ربنا حب لنا من ازواجنا وذریاتنا قرۃ اعین. میں کسی مبلغ کی بات سن رہی تھی, تو کسی نے ان سے سوال کیا کہ آپ کی فیورٹ دعا کون سی ہے قرآن میں سے, تو انہوں نے یہ دعا پڑھی کہ ربنا حب لنا من ازواجنا وذریاتنا قرۃ اعین واجعلنا للمتقین اماما. لوگوں نے پوچھا کہ قرآن میں تو اور بھی بڑی خوبصورت دعائیں ہیں, تو یہ تو ایک بڑی گھریلو سی دعا لگتی ہے, تو یہ آپ کو کیوں پسند ہے؟ تو اس کے جواب میں پھر انہوں نے کہا کہ اس لیے کہ میں نہیں ملا کسی کو مگر اس نے میرے کان میں آ کر یہی کہا. بچوں کے لیے دعا کریں, بچے نافرمان ہیں, دین پہ نہیں ہے, بیٹیوں کی دعا کریں, یا شوہر بیوی کے جھگڑے. اور انہوں نے واقعی یہ بات, مجھے ایسے لگا میرے دل کی یہ پکار کہہ دی کہ آج امت مسلمہ کو جو سب سے بڑا محاذ ہے نا, وہ بیوی بچے اور شوہر کا ہے, گھروں میں مخالفت ہے. تو آج تو ہمیں ورد کی طرح یہ دعا کرنے کی ضرورت ہے کہ ربنا حب لنا من ازواجنا وذریاتنا قرۃ اعین. اس جہاد کو عام کرنے کے لیے لازم ہے کہ قرآن کو عام کریں, قرآن عام کرنا پڑے گا, اس کے بغیر بات بن ہی نہیں سکتی. سیدھی سی بات ہے, میں اور آپ اپنے آپ کو خوش قسمت سمجھیں، یقین کریں یہ اللہ تعالیٰ کی کوئی خاص رحمت ہے کہ آج ہم اپنی زندگیوں میں اس کتاب سے جڑے ہوئے ہیں. پانی کی طرح جیسے گلیوں گلیوں میں پانی کے پائپس حکومت دیتی ہے نا، پھر ہی وہ گاؤں آباد ہوتے ہیں نا. جہاں پانی نہ آپ دیکھیے وہاں زندگی نہیں ہے. میرا اور آپ کا فرسٹ گول اب اس کورس کے دوران اور اس قرآن کے دوران اور زندگی بھر تک، آخری دن تک زندگی کے، یہ گول آج بنائیے کہ ہم نے گلی گلی، کوچا کوچا، کریا کریا، بستی بستی قرآن کو عام کرنا ہے. گھر کی ماسیاں تو یہاں ہیں نہیں، میٹس تو ہیں. ابھی میں نے انہیں آیتوں کو بیس کر کے پاکستان میں ایک درس دیا تھا، تو بتائے ایک ایسی جگہ تھی جہاں ہم بیٹھے تھے، تو میں نے ان کو صرف یہی پلان دیا تھا کہ ایک سال کا گول بناتے ہیں، صرف ایک سال. ڈیٹ ان کو بھی لکھائی تھی، آپ بھی لکھ لیجئے. اس ایک سال میں میرے گھر کے ارد گرد کے لوگ، ان کو میں نے قرآن سے جوڑنا، اسلام سے جوڑنا. ماسیوں کو کچھ ٹائم دیں، وقت دیں، وہ بیٹھیں اور قرآن پڑھیں، اور اس طرح سے ان کو آگے سے آگے لیتے جائیں. اور آپ دیکھیں گے کہ صرف ہم اپنے گھر کے ڈرائیوروں، نوکروں، ایسے لوگوں کو جو دنیا میں نہیں پڑھتے، آپ ان کو صرف قرآن کا ٹرانسلیشن دیں. یہ لانگ پروسیس ہے لیکن آسان بہت ہے، کوئی انٹلیکٹ کی ضرورت نہیں ہے. آپ کہتے ہیں کتنی دیر کام کرنا پڑے گا؟ کم سے کم ایک جنریشن. آپ کی ماسیوں کی گودوں میں کھیلتے ہوئے بچے آپ کی اس تعلیم سے فائدہ اٹھائیں گے، کیونکہ ڈے ون سے انہوں نے دیکھا ہے. بچوں پہ کام کرنا ہے. یقین کیے، کل جو معاملہ بتوں کے ساتھ تھا نا، آج وہ قبروں کے ساتھ ہے، بابا جی اور فلاں جی اور فلاں. تو آپ ایسی کام کریں کہ جس سے قرآن کام کر دیں. آپ اپنے گھر کے ارد گرد کی ذمہ داری لے لیں. چلے ہم یہاں لندن میں بیٹھے ہیں، آج تو ہم اس کی بات کریں گے. آپ دیکھیے کہ کیسے عام کروں میں. آپ کے گھر میں کتنے لوگ ہیں؟ الحمدللہ شوہر، بیوی، دو یا تین بچے، چھ ممبرس تو ہیں نا گھر کے. آپ کو ایک ڈوز ملتی ہے کیا؟ آپ ایک پروجیکٹ کے طور پر، ایک کوشش کے طور پر اپنے بچوں کو، میاں کو اس گول پہ نہیں لا سکتی کیا کہ چلے کچھ نہیں؟ دیکھیں، کوئی تنقید نہیں کرنی اپنے شوہر پہ، کوئی ٹانٹ نہیں کرنی، کوئی ان کو سگریٹ، پانی اور نماز اور روزے کسی پہ نہیں کرنا. اونلی قرآن اینڈ قرآن، دیٹس اٹ. آپ وعدہ کر کے لکھ کے دے دیں ان کو کہ میں آپ کو ترجمے کے علاوہ کچھ نہیں کہوں گی، صرف قرآن کا ترجمہ سمجھ لیں. آپ دیکھیں گے کہ اس سے انشاءاللہ تعالی خیر ہوگی. یہ تو ہے وہ لوگ جو بہت ہی دبے ہوئے ماحول میں ہوتے ہیں. دوسرا جو محاذ آج میرے اور آپ کے سامنے ہے جو بہت کٹھن ہے، یقین کریں کہ جس کو آپ کہتے ہیں نا کہ ہانپنے لگتا ہے بندہ، اور وہ ہے جاہلیت جدیدہ، ماڈرن اگنورنس. یہ بہت سخت ہے. اس کے اندر کیا ہوگا؟ یہ وہ ہے جب لوگوں کو دین بوجھ لگا. اس کی میں نے اس پورے لیکچر میں ہسٹری سنائی ہوئی ہے، آپ خود سنیں گے کہ یہ جو آج ہم کہتے ہیں نا کہ ڈونٹ ٹاک اباؤٹ ریلیجن، دین تو لڑائیاں کرواتا ہے، یہ آج سے تقریباً 350 سال پرانی کہانی ہے. جب کرسچینز کے پریسٹس نے اب ان کے دین کے اندر گڑبڑے شروع کر دی، اور پاپس جو ہوتے ہیں نا، پاپائیت کا دور جو تھا نا، اس دور میں کرسچینٹی میں یہ خواہشیں ملی تھیں اور یہ ساری کہانیاں کھلی تھیں. اور آج کے دور کے یہ فتنے ہیں کہ جو پڑھے لکھے لوگ ہیں وہ دین سے دور، ماڈرن لوگ دین سے دور، انٹلیکچوئل لوگ دین سے دور. دین فیشن نہیں رہا، رواج نہیں رہا. کیوں؟ اس لیے کہ لوگ یہ سوچتے ہیں کہ اگر ہم دین پہ آئیں گے تو ہم غیر ہو جائیں گے، کمزور ہو جائیں گے. تو انشاءاللہ آپ دیکھیں گے اس کے اندر سائنس کا نالج اور اکنامکس کا نالج اور اسلام کے وہ روپ دکھانے کی ضرورت ہے کہ جو روپ اگر ہم واقعی لوگوں کو آج دکھا دیں تو لوگ ہم سے اسلام لینے تو نہیں آئیں گے، لیکن وہ میتھڈالوجیز جو اسلام نے اکنامکس کی دی تھی وہ لینے کے لیے آ جائیں گے. یہ حالات ہیں. اس کے لیے ہمیں اپنے بچوں کو تیار کرنا پڑے گا. جنریشنز، پڑھے لکھے لوگ، آپ کے بچے جو یونیورسٹیز میں جاتے ہیں، آپ جو ہاسپٹلس میں جاتے ہیں، جہاں بھی جاتے ہیں وہاں لوگوں کے غیر اسلامی نظریات کی اصلاح، اس کے لیے پھر آپ کو بہت محنت کرنی پڑے گی. اور قرآن کو ویسے کر کے پیش کریں جیسے وہ ہے. میں اکثر سوچتی ہوں، اپنے آپ سے بھی پوچھتی ہوں، آج کے دور میں عموماً لوگ کہتے ہیں کسی بھی ملک کا نام لیں، پاکستان کا یا کہیں کا، کہتے ہیں انمپلائمنٹ بہت ہے، کہتے ہیں بہت سارے لوگ لے آف ہو رہے ہیں، کہتے ہیں جاب لیس لوگ بہت سارے ہیں. میں مسکرا رہی تھی رات کو سوچ کے کہ آج کے دور میں اتنی زیادہ ویکنسیز ہیں جابس کی امت مسلمہ کے لیے کہ ہمارا بیٹا، ہمارا بھائی، ہمارا شوہر کبھی جاب لیس رہ ہی نہیں سکتا. وہ کہتے ہیں نا کہ وقت فرصت کہاں ہے، کام ابھی باقی ہے. अभी दुनिया में तौहीद का इत्माम अभी बाकी है। अभी हमने इस किताब को अपनों तक नहीं रखा तो दूसरों तक कहाँ पहुँचाएंगे। तो आप देखेंगे कि इस वक्त 5 किस्म की चीज़ें हमारे सामने खुली हुई हैं जिस पे हमें इस कुरान को लेकर चलना है, इस किताब को लेकर चलना है। सबसे पहली चीज़ अगर आप उसमें देखें तो लोगों के जहन में जो इस्लाम के बारे में आती है, जिसको हमने दूर करना है, वो क्या है कि इस्लाम एक बहुत ज़्यादा आउटडेटेड रिलीजन है, यानी वी आर सॉरी टू बी मुस्लिम। बहुत सारे लोगों के ख्यालों में ये है कि इस्लाम पे अमल करके हम कामयाब नहीं हो सकते, ठीक है। तो आप कह सकते हैं कि बेदीनी, पहला हमारा महाज जो है ना वो बेदीनी से जिहाद है। हमारे ख़ानदानों के ख़ानदान बेदीन हो चुके हैं और वो उस पर खुश हैं, हम इस बेदीनी को ख़त्म करें, ठीक है। फिर दूसरा जो एक बहुत बड़ा चैलेंज है ना आज मेरे और आपके सामने, ये बेयकीनी का है। आज मुसलमानों के अंदर बेयकीनी पैदा की जा रही है इस्लाम के बारे में, यकीन ही नहीं कि ये हकीकत में कोई है, ये भी कोई दीन है। इसके लिए ज़रूरत है कि लोगों को इस दीन पर यकीन दिलाया जाए कि ये वो दीन है कि जिसके बगैर दुनिया में कामयाबी आ ही नहीं सकती। अल्लामा इकबाल कहते हैं कि यकीन पैदा कर ए नादान, यकीन से हाथ आती है वो दरवेशी कि जिसके सामने झुकती है फ़ख़्फ़ूरी। जब आपका ईमान यकीन में बदल जाता है ना तो आपके अंदर एक कुव्वत पैदा हो जाती है, आप वो शख्सियत बन जाते हैं जिसको फिर अल्लामा इकबाल ही कहते हैं कि दोनी में इनकी ठोकर से सहराओ दरिया, सिमट कर पहाड़ इनकी है बसरा। आपकी शख्सियत की काया पलट जाती है, जैसी पलटी। आपको पता है कि अबू ज़र गफ़ारी क्या करते थे इस्लाम से पहले? डाकुओं के लीडर थे, डकैतियां करते थे। ये अल्लाह के नबी का मोजज़ा है कह लें, या आपका तज़किया करने का स्टाइल है कि आपने लोगों के दिल की दुनिया बदल दी। यकीन करें, इतनी खराबियों में पड़े हुए लोग जो थे वो दीन की तरफ आ गए। कि आपने कहा कि जिसने हज़रत ईसा का जोहद देखना हो वो अबू ज़र को देख ले। कैसे दिल डकैतियों से हटकर इस्लाम पे आया? जाहिद हम भी ही जिहादन कबीरा, जिहाद जिहाद। हजरत लबीद, वो 7 शोरा जिनको शोरा सबा कहते थे, उनके अंदर उनका कलाम होता था, शेर कहते थे। ईमान जब ले आए, कुरान सुना, किसी ने उनसे कहा कि अब आप शेर नहीं कहते, तो कहने लगे आबादल कुरानी, क्या कुरान के नाजिल होने के बाद भी मेरी शायरी की ज़रूरत है? शायरी छोड़ दी। तो फैल दोसी यमन के सरदार थे, इतने फिल बदी किस्म के शायर थे, मक्का आए कि मक्का वालों ने इतना डरा दिया अल्लाह के नबी के खिलाफ कि उसकी बातें ना सुनना, कान में बात पड़ती है असर हो जाता है, कानों में रुई ठोंसी। एक दिन अल्लाह ने दिल में डाल दिया कि मैं सुनूं तो सही, मैं क्यों डरता हूं, मैं कोई बच्चा हूं। एक रुई निकाली, दूसरी निकाली, और एक वक्त आया कि अल्लाह के नबी की खिदमत में हाजिर होकर कहा कि कुरान सुनाए। और जब कुरान सुना तो बेख्तियार बोले कि ये वल्लाही मा हाज़ा कलाम अल बशर, ये किसी बशर का कलाम नहीं। यकीन करें, आज वेपन्स, न्यूक्लियर बॉम्ब, एटॉमिक एनर्जी, ये सब रेत के जर्रे हैं जाहिद हम भी ही जिहादन कबीरा के मुकाबले में। हम इतने एनरिच्ड लोग हैं, कुरान कोई छोटी चीज़ नहीं। इस पर इंशाल्लाह मैंने नियत की है, क्योंकि इस वक्त तो वक्त बहुत लिमिटेड है ना, लेकिन इसके ऊपर हम इंशाल्लाह जहाँ तक ज़िंदगी में पहुँच सके। मुझे लगता है आज के दौर में सिर्फ तबलीग में ये नुक्ता उठाने की ज़रूरत है, लोगों को इस किताब से जोड़ें। जितनी तब्दीली आई इस कुरान से, अबू बकर, उमर, उस्मान, अली, जितने लोग मुसलमान हुए ये कुरान सुन के हुए थे। आज हमने इस कुरान की जगह किसी के असकार, किसी के वज़ाइफ़, इंसानों की लिखी हुई किताबें और रिवायतें और ज़ईफ़ बातें और कुछ कर करा के बैठे। तरबियत और तज़किया होता ही कुरान से। ये जो आप रोज़ सुन के जाते हैं तो आपके अंदर कुछ ना कुछ तो हलचल होती है ना, लेकिन अभी उसका असर क्यों नहीं दिखता? क्योंकि माहौल मुवाफिक नहीं है, और आप ये सोचते हैं कि हम कुछ नहीं कर सकते, हालांकि आप बहुत कुछ कर सकते हैं। वो कहते हैं ना कि जो हो ज़ौके यकीन पैदा तो कट जाती हैं जंजीरें। एक दफ़ा इसका यकीन पैदा कर लें कि मेरे पास वो हथियार है जिससे ये पूरी दुनिया में बदल दूंगा। यकीन करें, अगर आप और मैं इस दुनिया को बदलना चाहते हैं ना, बहुत आसान है, और किसी के पास वो तरबियत का तरीका है ही नहीं। देखिए ना, लोग अपनी आर्मी को ट्रेन करते हैं, सोशलिस्ट अपने तरीके से करते हैं, कम्युनिस्ट अपने तरीके से करते हैं। इस्लाम ने जिस तरीके से तरबियत की ना, ला दरर वला दरार, ज़ात का तज़किया, फिर आप देखेंगे ये कुरान कैसे खूबसूरत होगा। आपको मुझे इसका यकीन हो कि ये कुरान ही है कामयाबियों का जीना। तीसरी चीज़ इल्हाद। आपको पता है कि इल्हाद आज कितना आम है? तौफीक चौधरी का नाम सुना होगा, मैंने पीछे कहीं उनका ये कॉल नकल किया था। कहते मेरी बीवी को हेल्प की ज़रूरत थी, तो मैंने किसी मेट का इंतज़ाम किया, कोई ऐसी मलेशियन या कोई इस तरह की, जिनमें मेरे नाम आ रहा है, कोई ऐसी सिस्टर थी तो उनको रखा। तो फिर क्या हुआ, कहती उसके सर पे हमेशा एक टोपी सी पहने रखती थी। मेरी बीवी ने मुझे एक दिन कहा कि ये मेट काम कर रही थी तो इसके सर से टोपी जब गिरी तो उसमें से कोई चीज़ गिरी थी, तो इसने फटाफट वो पकड़ के ना दोबारा छुपा ली। कहती जब मेरी नज़र उस पर पड़ी थी ना तो वो स्लीप थी, हालांकि वो हजाब वगैरह कहने वाली मुस्लिम लड़की थी। तो कहते मैंने अपनी बीवी को कहा छोड़ो, तुम औरतें वैसी वहम करती हो, कुछ नहीं होगा, कोई नेकलेस होगा, कुछ होगा, दिस एंड दैट। कहते लेकिन वो दिल में शक आ गया था ना। किस्सा मुख्तसर के जब हमने रिसर्च की कोशिश की, उसको खोला, देखा तो वाकई उसके पास स्लीप थी। तो कहती कि आई एम नॉट मुस्लिम। और उसने जो फिगर्स बताए कि इस वक्त ये जो जिन कंट्रीज का मैं नाम ले रही हूँ, हजारों लाखों की तादाद में जो बाहर मुसलमान घरों में आते जाते दिखते हैं, अंदर से ये क्रिश्चियनिटी को कबूल कर चुके हैं। और वजह क्या है, माल। तो हम ये सिर्फ आप लोगों को दिखाने के लिए करते हैं, अंदर से हम क्रिश्चियन हैं। यानी वो वाकई उनकी आवाज़ का जो दर्द है वो मुझे अभी भी याद आ रहा है कि उम्मत मुस्लिमा वेक अप, उठो, तुम कैसे खुशियां मना सकते हो अपनी, तुम कैसे सो सकते हो, तुम कैसे एक एक फंक्शन के लिए हजारों लुटा सकते हो। पैसे की जरूरत है, स्किल्स की जरूरत है, इंसानों की जरूरत है। चैन पड़ता है कि जब इतना काम पड़ा। इल्हाद, आज मुसलमानों की नस्लें इस्लाम से दूर है। वजह क्या कि जी इल्हाद में इस्लाम छोड़ रहे हैं, सिर्फ और सिर्फ दुनिया के फायदे और प्रेशर और मिशनरीज के कामों की वजह से। एक सिस्टर मुझे सुना रही थी, फास्टिंग करती हैं, जो भी वजह थी, वो कहती हैं किसी वजह से किसी चर्च में बच्ची के साथ गई, तो कहती कि वो जो वहां सिंगर थी, और कहती हमें जाने नहीं देते बाहर, वहीं बैठ के सुनना पड़ता है। जो भी बात थी, खुलासा उसका ये, कहती कि वो लेडी मेरे पास आ गई और गाने गा गा के मेरी आंखों में आंखें डाल के कह रही है कि आई विल कन्वर्ट यू, आई विल कन्वर्ट यू, मैं तुम्हें कन्वर्ट करूंगी, तुम मुझे एक्स्ट्रा टाइम दो, मैं तुमसे बैठ के बात करना चाहती हूँ। वो काम करें, हम सो रहे हैं। मिथ है क्रिश्चियनिटी, ट्रिनिटी मिथ है। इस वीकेंड पे जिस क्रिश्चियन से मिले, मैंने उनसे खुद पूछा, कहती इज जस्ट लाइक अ मिथ। ट्रिनिटी पे अपने आप को रखने वाली कैथोलिक, खुद को कहने वाली औरत कह रही है कि ट्रिनिटी ना समझ में आने वाली कहानी है। थ्री इन वन, वन इन थ्री, गॉड इज गोस्ट, गोस्ट इज देयर, अंडा अंडे में जर्दी, जर्दी में सफेदी, देखो तीन तो है ना, ना समझ आने वाली चीज है। उसको लोग कैसे फैला रहे हैं, और आज मैं और आप सो रहे हैं। हमें ज़रूरत है। फिर इसी तरह एक बहुत बड़ा फितना जो चैलेंज आज मुसलमानों के पास है, वो फिरका वारियत का है। वल्लाह रोने को दिल करता है इस पे। तो जितना धाड़े मार के रो लें कि दीन वाले भी फिरकों के नाम पे टूटे पड़े, तो कोई काम थोड़े। आपके पास पांच किस्म की ऑप्शन है ये कुरान का कोर्स करने के बाद। आपने नस्लों को तैयार करना है, ला खुदा नजरियात, ला दीनियत, फिर अकल परस्ती है, फिरका वारियत है, क्या कुछ है। यानी इसमें तो इतना दिल में दर्द है कि क्या बताऊं। ये छोटी छोटी जो कोशिश है ना हमारी और आपकी, ये क्या है। आप कहते हैं ना कारखाने में तोती की आवाज़, सच्ची बात है, मैं अपने आप को यही कहती हूँ। हमारी आवाज़ हो सकता है इस क्लासरूम और ये चंद नेट पे जो साथी सुनते हैं, इनके अलावा बाहर कहीं नहीं जाएगी। लेकिन याद रखिए कि आने वाला वक्त जब ये गुजर जाएगा ना, तो हमारी इन कोशिशों को अप्रिशिएट करेगा। आज के दौर में सिर्फ और सिर्फ इस्लाम की खिदमत इस जिहाद की है। किताब को आम कर दो। मैंने पूरा पढ़ा रात में, आधी रात बार बार रात को उठ के पढ़ती रही पूरी रात, जैसे मुझे चैन नहीं पड़ रहा था कि मैं कोई वो बात ना कह दूं कि जो ना हो। कि इतना बिगड़ा हुआ माहौल था मक्का का, क्या हालात थे, शराब, जिना की 10 किस्में, अपनी बीवियों को गैरों के पास भेज के बच्चे पैदा करवाते थे मर्द, लिविंग टुगेदर वॉज अलाउड, जिना बिल जबर हराम था वहां, कि कोई जबरदस्ती लड़का किसी को कह दे ले जाए, लेकिन लड़की लड़का अपनी मर्जी से करते, इट्स ओके, ये अलाउड था। बच्चा पैदा होता तो औरतें काफियों को बुलाती जो फीचर्स को देख के पहचानते थे, तो फिर वो कहते थे ये किसका बच्चा होगा, वो उसको ये नहीं पता था ये किस मर्द का बच्चा है।